रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाका 10 र 2 संयुक्त गरी 12 संसदीय समितिका सभापति निर्वाचित। रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न नगराउन श्रम मन्त्रालयको आग्रह। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स हस्तान्तरणको व्यवस्था कार्यान्वयन। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिन विदा दिइने। म्यानमारका पूर्व राष्ट्रपति बिन मिन्ट आम माफीपछि रिहा। र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप 1 दिवसीय क्रिकेटको उपाधि उचाल्न सफल, फाइनलमा सुदूरपश्चिम प्रदेश 5 विकेटले पराजित।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको 10 वटा विषयगत समिति र 2 वटा संयुक्त समितिका सभापतिहरू निर्वाचित हुनुभएको छ। समितिहरूको आज बसेको छुट्टा छुट्टै बैठकले प्रतिनिधि सभाको 10 वटा विषयगत समिति र 2 वटा संयुक्त गरी 12 वटा समितिका सभापति निर्वाचित गरेको हो। समितिहरूको आज बसे भएको निर्वाचन अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभयो। कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा रासोपाका सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित हुनुभयो। यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रासोपाका सांसद अशोक कुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रासोपाका सांसद आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रासोपाकै सांसद आकृति अवस्थी निर्विरोध निर्वाचित हुनुभयो। दोक वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रासोपाका सांसद रहबर अन्सारी निर्विरोध निर्वाचित हुनुभयो भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रासोपाका सांसद सुम्निमा उदास र अर्थ समितिको सभापतिमा रासोपाकै सांसद कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित हुनुभयो। यस्तै सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभयो। रासोपाले सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कंग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि समितिको सभापतिमा खड्काको एकल उम्मेद्वारी परेको थियो। यस्तै संयुक्त समिति संसदीय सुनवाई समितिको सभापतिमा रासोपाका सांसद बोध नारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। बाँकी 2 वटा समितिहरूमध्ये प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा 2-2 जनाको उम्मेद्वारी परेको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रासोपाका सांसद डाक्टर ओजस्वी शेरचन्द र नेकपा एमालेका सांसद गुरू प्रसाद बरालको उम्मेद्वारी परेको थियो, जसमा रासोपाका सांसद डाक्टर शेरचन्द बहुमतले निर्वाचित हुनुभयो। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रासोपाका सांसद गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदन कुमारी शाह गरिमाको उम्मेद्वारी परेकोमा सांसद कार्की निर्वाचित हुनुभयो। यसैबीच संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सभामुख डोल प्रसाद अर्यालले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। यस्तै नवनिर्वाचित सभापतिहरूले शपथपछि आजै आआफ्नो समितिमा पदभार ग्रहण गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्यालले संविधान, कानून, विधि र प्रक्रियाको प्रयोग गरी कानून निर्माणलाई द्रुत रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आज संसदीय मामिला पत्रकार समाज संघको अन्तर्क्रिया कार्यक्रममा सभामुख अर्यालले सदनबाट छिटो भन्दा छिटो कानून निर्माण हुन सके, नागरिकले तत्काल त्यसको लाभ पाउने विषयमा ध्यान दिन जरूरी रहेको बताउनुभयो।
कानून निर्माण जति छिटो हामीले गर्न सक्यो नागरिकले त्यति छिटो त्यसबाट चाहिँ जे प्राप्त गर्नको लागि हामीले कानून बनाउँछ त्यो प्राप्ति गर्न सक्नुहुन्छ। हामीले डिले गर्नु भनेको चाहिँ बिस्तारै हाम्रो 5 वर्ष छ अथवा हाम्रो यति वर्ष छ हामी बिस्तारै गरे भइहाल्छ नि भन्ने भनेको चाहिँ त्यसले यति ठुलो इम्प्याक्ट पारेको हुन्छ समाजलाई जुन कुरा हामीले मूल्याङ्कनै गर्न सक्छौँ। त्यही भएर चाहिँ एकदमै फास्टमा काम गर्ने तयारी छ। फास्टको अर्थ जे पाए त्यही गर्ने होइन, त्यसका चाहिँ विधि प्रक्रिया कानून संविधान अक्षरशः पालना गरेर कहीँ पनि कमी कमजोरी नहुने किसिमबाट काम गर्ने तयारीमा हामी छौँ।
सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको भन्दै संसदमा संचारकर्मीहरूको सहज पहुँचमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएको छ। कंग्रेस संसदीय दलको आज बसेको बैठकमा दलको नेता चयनका लागि छलफल भएको र सहमतिको प्रयासका लागि थप समय लिइएको निर्वाचन समितिका संयोजक एवं कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो। बैठकमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रयास भएको र पार्टी नेतृत्वसँग समेत छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमहामन्त्री रसाइलीले बताउनुभयो।
हाम्रो पार्टीको परम्परा र मौजुदा विधानमा चाहिँ सचेतक प्रमुख सचेतक उपनेता कोषाध्यक्ष सचिव लगायत कार्य समितिका महत्वपूर्ण पदहरूमा दलको नेताले निर्वाचन गर्ने मौजुदा विधान थियो। त्यसमा तत्कालै केही कुरा संशोधन गर्ने सहमतिका लागि सहज वातावरण होस् भन्नका निम्ति त्यसका बारेमा केही कुराहरू जानकारी गराइयो र सहमतिका लागि फेरि हामी विधानसहित भोलि पनि स्वाभाविक उम्मेद्वार हुने नेताहरूसँग एकपटक बसेर छलफल गर्छौं। त्यसपछि हामी प्रक्रिया अगाडि बढाउँछौं। अरू कुरा कार्य प्रारम्भ भयो। जसले आज आफ्नो उम्मेद्वार हाम्रा बीचमा दर्ज गर्नुभयो पार्टी नेतृत्व
आजको बैठकमा 26 जनाले बोलेको र सहमतिबाटै नेतृत्व चयन हुनुपर्नेमा जोड़ दिएको बैठकपछि कंग्रेस सांसद अर्जुन नरसिंह केसीले बताउनुभयो। नेपाली कंग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेका छन्। प्रतिनिधि सभामा नेपाली कंग्रेसका 38 जना सांसद छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी नर्सिङ स्टाफ लगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काम लगाइएको प्रचलित कानूनले तोके भन्दा बढ़ी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पारेको छ। विज्ञप्तिमा कानून बमोजिम प्रतिदिन 8 घण्टा र हप्तामा 48 घण्टा भन्दा बढ़ी समय काममा लगाउन नपाइने, बढ़ी समय काम गर्न बाध्य पार्न नहुने र बढ़ी समय काममा लगाउन परेमा प्रतिदिन 4 घण्टा र एक हप्तामा 24 घण्टा भन्दा बढ़ी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानूनी व्यवस्था छ। पूर्ण पालना गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ। साथै त्यस विपरीत कार्य गरेको पाइएमा श्रम ऐन 2074 बमोजिम कार्यवाही हुने मन्त्रालयले जनाएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि ट्रायल पास गरेपछि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। काभ्रेको पनौती नगरपालिका 5 स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमति पत्र लाइसेन्स छपाएको पछिल्लो अवस्थाबारे आज स्थलगत जानकारी लिँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले लाइसेन्स छपाई प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी गराउँदै केन्द्रबाट राहदानी चेकबुक स्मार्ट कार्ड हुलाक टिकट अन्तशुल्क स्टिकर लगायतका महत्वपूर्ण कागजात छाप्न सकिने बताउनुभयो। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिन बिदा दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिन बिदा दिइने भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार अस्पतालको आकस्मिक सेवा इमर्जेन्सी र अन्तरंग सेवा भर्ना भएका बिरामीको उपचार भने 24 घण्टा सुचारू रहनेछ। मन्त्रालयले बिदाको दिनमा बिरामीले कुनै शास्ति भोग्न नपरोस् भनी अस्पतालले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्स हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। साथै सर्वसाधारणको जानकारीका लागि विधामा उपलब्ध सेवाको विवरण वेबसाइट तथा सूचना पार्टी मार्फत प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको अस्पताल सुधार कार्यविधि 2082 को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन ओएनएम सर्वे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने मन्त्रालयले प्रतिबद्धता जनाएको छ। पछिल्लो समय होमस्टे प्रति आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ़दै गएको छ। होमस्टे सञ्चालन भएका पूर्वी पहाड़ी जिल्लाका गाउँमा यातायातको सुविधा पुग्नुका साथै परम्परागत संस्कृति, रहन सहन, मौलिक खानाका परिकार लगायतका कारण होमस्टे प्रति पर्यटकको आकर्षण बढ़न थालेको हो। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
परम्परागत संस्कृति, रहन सहन साथै मौलिक उत्पादन तथा न्यानो आतिथ्य सेवाले होमस्टे प्रति पर्यटकहरूको आकर्षण बढ़न थालेको छ। पूर्वी पहाड़ी जिल्लाका गाउँमा यातायातको सुविधा पुगेपछि स्थानीय तथा बाह्य पर्यटकहरू बास बस्न होमस्टे पुग्ने गरेका छन्। धनकुटाको साँगुरीगढ़ी गाउँपालिका 5 स्थित डाँडा बजार तथा सोही पालिकाको वड़ा नम्बर 6 स्थित नाम्चे थुम्कीमा 60 घर होमस्टे सञ्चालनमा रहेका छन्। सो होमस्टेमा वार्षिक 70,000 हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू बास बस्न पुग्ने गरेका छन्। पोखरा लगायत तेस्रो मुलुकबाट पर्यटक आउने गरेको डाँडा बजार स्थित सुनाखरी होमस्टेका संचालक दीपक बस्नेतको भनाइ छ।
सिक्किमको भए दार्जिलिङ नेपालकै भन्दा चाहिँ पोखरासम्मको मेरोमा चाहिँ आउने इन्टरनेसनल हेर्ने हो भने युएसबाट, स्विजरल्याण्डबाट टपमा धजे डाँडा 16 जिल्लादेखि त्यहाँबाट भूगर्भ विभागको इक्विपमेन्टहरू सबै त्यहाँ छ। त्यसपछि भनेको राजारानी गएपछि राजारानी ताल हेर्न पाइयो, फेरि स्टे गर्न यही आउँछन्।
सदरमुकाम तथा व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि परम्परागत सुविधा पाउनका लागि अधिकांश पर्यटकहरूले होमस्टेलाई नै आफ्नो गन्तव्य बनाउँदै आएका छन्। यसई परीक्षा सकेर साथीहरूसँग रमाइलो गर्न होमस्टे आएको सुनसरी धरान 15 अर्पण मगरको भनाइ छ।
हामी 6 यहाँ राम्रो राम्रो गाउँठाउँको हेर्नु, यस्तै ठाउँतिर बस्नु अलिकति रमाइलो हुन्छ नि त। पहिले आफ्नै गाउँतिर जान्थ्यौँ अनि यता चाहिँ साथीहरूसँग रमाइलो गर्न आएको।
नाम्जे थुम्की होमस्टे पर्यटकहरूको रोजाइमा परे पनि यस क्षेत्रमा बाटो, खानेपानी तथा बिजुली बत्तीको समस्या रहेको अन्जु सामुदायिक होमस्टेका संचालक टेक बहादुर मगरको भनाइ छ।
बाटोको लागि चाहिँ अप्ठ्यारो छ, बाटो चाहिँ यताउति राम्रो गरिदियो भने राम्रो हुन्छ। हामीलाई हावाहुरी आयो भने लाइन गइहाल्छ, लाइन गयो भने पानी नै खानु पाइँदैन, पाहुनाहरू आएको बेलामा पनि कत्तो गाह्रो हुन्छ नि।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले होमस्टेलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणको कामलाई जोड़ दिएको बताउनुभयो।
पछिल्लो पटक हामीले होमस्टेलाई व्यवस्थित गर्नको लागि उहाँहरूको क्षमता विकास गर्नको लागि हामीले सिक्किमसम्म त्यहाँको होमस्टेसँग जोडेर अध्ययन अवलोकन भ्रमण पनि गरायौं। होमस्टे व्यवसायहरूलाई खाना पकाउने तालिमदेखि लिएर अन्य पूर्वाधारहरूको पनि हामीले बजेटहरू विनियोजन गरिदिएका छौँ।
होमस्टे व्यवसाय फस्टाउन थालेपछि पर्यटन प्रबन्धनमा समेत सहयोग पुगेकाले यसको विकासमा तीनै तहको सरकारको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
जिल्ला प्रहरी परिसर काठमाण्डुले सार्वजनिक सुरक्षालाई मजबूत बनाउन पछिल्लो 6 विभिन्न गैर कानूनी कार्यमा संलग्न 309 जनालाई नियन्त्रणमा लिएको छ। आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका मध्ये 61 जना विरूद्ध मुद्दा दायर भएको जानकारी दिनुभयो। 6 अवधिमा काठमाण्डु प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने 21 बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने 136, यौनजन्य कार्य 128 र गुण्डागर्दीमा संलग्न 24 जनालाई पक्राउ गरेको छ। युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने 20 महिलालाई 1 नेपाल आउन नपाउने गरी अध्यागमन विभागबाट डिपोर्ट गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। अछामको तुर्माखात गाउँपालिका 3 भैरवस्थान स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा 2 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखात गाउँपालिका 3 बलदेका 35 पहल सिंह बुढा र उहाँका 13 छोरा नरी बुढा रहेको प्रहरीले जनाएको छ। हिजो बेलुकाको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका 7 स्थित वनबाट घाँस काटेर फर्कने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा डुंगा चालक बुवा र डुंगामा सवार छोरा बेपत्ता भएका हुन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। श्रमिक पठाउन इजाजत पत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्व स्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनु पर्ने भएको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउन इजाजत पत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गरी विभागमा जानकारी गराउनु पर्ने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सञ्चालन गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को संघको सहकार्यमा सातवटै प्रदेशमा गरी कम्तीमा 20 अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा सातवटा प्रदेशका 17 समुदायका सांस्कृतिक परम्परालाई यसमा समेटिने मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बताउनुभयो। कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाकु डु टोइतले नेपालमा रहेका महत्वपूर्ण अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरणका लागि यो परियोजनाले सहयोग गर्ने र यसका लागि समुदायलाई जागरण गराउन परियोजनाले मद्दत मिल्ने बताउनुभयो। धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले नेपालगंजमा 108 फीट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ। देशकै पहिलो सबैभन्दा अग्लो मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाले 108 फीट अग्लो हनुमानको मूर्ति बनाइरहेको छ। फाउण्डेशन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 हनुमानगढ़ीमा मूर्ति निर्माण भइरहेको छ। सिभिल इन्जिनियर सुरज शर्मा
2079 साल 12/3 हामीले जम्बुदीप कन्स्ट्रक्सन भन्ने निर्माण व्यवसायसँग सम्झौता गर्यौं। पहिलो चरणमा चाहिँ 2081/12/2 उसको म्याद लिएर सम्झौता गरेका थियौं। कार्य सन्तोषजनक हुँदाहुँदै पनि 2083/6/30 यसको म्याथ भएको छ। 14,04,63,743 यसको भ्याट सहित सम्झौता रकम रहेको छ।
नेपालगंजको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसँग जोडिएकोमा अब यसमा नयाँ आयाम थपिँदैछ। धार्मिक पर्यटन प्रवर्धनका लागि यहाँ हनुमानको मूर्ति बनाउन थालिएको हो। मूर्ति निर्माणमा लागि पर्नुभएका कालीगढ दलवीर सुनार सेन्चुरीले 90% काम सम्पन्न भइसकेको बताउनु भयो।
मैले अहिले हनुमानजीको मूर्ति बनाउँदैछु, यो 90% गइसकेका छ। यसलाई चाहिँ अब 1-1.5 महिनामा दिने मेरो सोच छ।
भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगंजलाई टाइअप गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो। यसले नेपालगंजको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ। उहाँले अयोध्यासँगको आध्यात्मिक कनेक्सनमा यो मूर्ति कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय ललित रौनिया र प्रदीप सापकोटालाई पनि 108 फीट अग्लो हनुमान मूर्तिले नेपालगंजको धार्मिक पर्यटनमा सघाउ पुग्ने विश्वास छ।
नेपालगंजलाई एउटा धार्मिक सर्किटको रूपमा, जस्तो यो बागेश्वरी माताको शक्तिपीठ भयो, हनुमानजीको 108 फिटको मूर्ति भयो, त्यसै गरी राजामा गायत्री मन्दिर भयो, हणे बाबाको मन्दिर भयो, त्यसै तमाम यस्ता शक्तिपीठहरू र प्रसिद्ध मन्दिरहरू छन्। त्यसले गर्दा नेपालगंजलाई एउटा धार्मिक पर्यटकीय शहरको रूपमा प्रवर्धन गर्न सक्छ।
धार्मिक पर्यटनको रूपमा यसलाई प्रचार प्रसार गर्न सकियो भने नेपालगंज र आसपासको क्षेत्रलाई यो पर्यटकको मुख्य रोजाइको रूपमा विकास गर्न सकिन्छ र यस क्षेत्रमा यो हनुमानको मूर्तिको कारणले गर्दा पनि देश विदेशमा चिनिनेछ भन्ने हामीले विश्वास दिएका।
यो ऐतिहासिक मूर्ति निर्माणले नेपालगंजको धार्मिक पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ। अयोध्यासँगको आध्यात्मिक सम्बन्धलाई जोड्दै यो परियोजना नेपालगंजलाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम हुन सक्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच भएको युद्ध विरामको बाँकी अवधिभर होर्मुज जलडमरू पूर्ण रूपमा खुल्ला गरिएको इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास घराचीले युद्ध विराम अवधिभर व्यापारिक जहाजहरूलाई जलमार्ग खुल्ला गरिएको बताउनुभयो। जलमार्ग खुल्ला गर्ने इरानको घोषणाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा धन्यवाद दिनुभएको छ। इरानको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। वाशिङटन र तेहरान बीच भएको युद्धविराम यही अप्रेल 22 समाप्त हुने तय गरिएको छ। यसैबीच होर्मुज पुनः संचालनमा ल्याउने विषयमा बेलायती प्रधानमन्त्री किर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले विश्व नेताहरूको भर्चुअल बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ, जसमा करिब 40 देशका सहभागी हुने अपेक्षा गरिएको छ। म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई सामूहिक आम माफी अन्तर्गत आज रिहा गरिएको छ। त्यसै गरी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको सजाय पनि घटाइएको छ। पूर्व राष्ट्रपति मिन्ट र 80 वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनमा म्यानमारको नेतृत्व गर्नुभएको थियो। सन् 2021 सैन्य विद्रोहपछि पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति मिन्टलाई सैन्य शासनपछि सजाय सुनाइएको र शुक्रबार रिहा गरिएको उहाँको पार्टीले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले म्यानमारमा कुपछि अन्यायपूर्ण रूपमा पक्राउ परेका सबैलाई तत्काल र बिना शर्त रिहा गर्नुपर्ने बताउनुभयो। फिलिपिन्सको सुरक्षा बलले आफूहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिकार गर्दा 10 जना सशस्त्र उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ। फिलिपिन्स सेनाको पछिल्लो इन्फेन्ट्री डिभिजनको स्पोर्टमा जनवरीमा 4 जना सैनिकको ज्यान गएको र 1 जना घाइते भएको घटनाको पछाडि यो समूह जिम्मेवार रहेको आशंका गरिएको छ। सन् 2017 सयौं फिलिपिनो मुस्लिम लड़ाकुहरू साथै विदेशी लड़ाकुहरू माराबीको मिन्डानाओ शहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा आयोजनाहरू प्रविष्ट गर्ने समय वैशाख 10 गतेसम्म थप गरेको छ। राष्ट्रिय आयोजना बैंक मापदण्ड 2081 अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको चालू आर्थिक वर्षको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्ट गरिसक्नुपर्ने व्यवस्था रहेको छ। आयोगले चैत 1 गते यो अवधि थप गरेर चैत 22 गतेसम्म पुर्याएको थियो। विषयगत मन्त्रालय तथा निकायले पूर्व तयारीमा समय लाग्ने भन्दै म्याद थप गर्न मौखिक अनुरोध गरेपछि यो समयावधि वैशाख 10 गतेसम्म थप गर्ने निर्णय राष्ट्रिय योजना आयोगको बैठकले गरेको आयोगका सहायक प्रवक्ता डाक्टर दिवाकर लुइटेलले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले शेयर कारोबारमा प्रचलित सर्किट ब्रेकरको व्यवस्थामा परिवर्तन गरेको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनको माध्यमबाट विभिन्न 4 क्षेत्रमा परिवर्तन गरी यही वैशाख 7 गतेदेखि कार्यान्वयन गर्न लागि नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यही वैशाख 3 गते बसेको नेप्से संचालक समितिको बैठकले 7 गतेदेखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको नेपाल स्टकका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार निरन्तर कारोबार शुरू भएको 2 घण्टाभित्र नेप्से परिसूचक 5% घटी वा बढ़ी भएमा 15 मिनटका लागि कारोबार बन्द हुनेछ। त्यस्तै निरन्तर कारोबार शुरू भएको कुनै पनि समयमा नेप्से परिसूचक 8% घटी वा बढ़ी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुनेछ। नयाँ व्यवस्था अनुसार शेयर बजारको कारोबार समय भन्दा अन्य समय अर्थात 24 घण्टा शेयरको किनबेचका लागि आवेदन गर्न पाउने व्यवस्था समेत भएको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी महोत्सव बिहिबारबाट शुरू भएको छ। विद्यार्थी तथा युवा पुस्तामा विज्ञान र प्रविधि प्रति रुचि जगाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलो पटक वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो। कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका शुभम फाउन्डेशन र हिमालयन माध्यमिक विद्यालय सोलमाले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा विभिन्न विधाका 82 स्टलहरू राखिएको छ।
सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटको उपाधि जितेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई 5 विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको 162 रनको लक्ष्य आर्मीले 34 ओभर 3 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। आर्मीका इमरान शेखले नट आउट 46, बसिस अहमदले 45 रन बनाए। सुदूरपश्चिमका हेमन्त धामीले 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले 39 ओभर 4 बलमा 161 रन बनाउँदा सबै विकेट गुमायो। सुदूरपश्चिमका अशोक धामीले सबैभन्दा धेरै 43 रन बनाए। आर्मीका आकाश चन्द र साहब आलमले 3-3 विकेट लिए। यो सँगै सबै 8 संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो। सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो। 10 टोली सहभागी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम शीर्ष 2 रहेर फाइनलमा पुगेका हुन्। लुम्बिनी प्रदेशका युवा क्रिकेटर सन्तोष यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सन्तोषले प्रतियोगितामा 9 खेल खेल्दै 265 रन बनाउनुका साथै 21 विकेट पनि लिएका थिए। सन्तोष सर्वाधिक रनकर्ताको 10 र सर्वाधिक विकेटकर्ताको 4 स्थानमा रहेका छन्। त्यस्तै फाइनल खेलमा अलराउण्डर प्रदर्शन गरेका आर्मीका बसिर अहमद प्लेयर अफ द फाइनल भए। प्रतियोगितामा टोलीलाई फाइनलसम्म पुर्याएर फाइनलमा पनि राम्रो प्रदर्शन गरेका हेमन्त धामी उत्कृष्ट बलर भए। हेमन्तले प्रतियोगितामा खेलेको 10 खेलमा 27 विकेट लिए। गण्डकी प्रदेशका अर्जुन कुमाल उत्कृष्ट ब्याटर बने। प्रतियोगिताभर उनले 504 रन बनाए। अर्जुन 21 संस्करणको पीएम कपमा 500 रन पूरा गर्ने पहिलो खेलाडी बने। मध्य प्रदेशका आशिष बैथा उदयमान खेलाडी भए। सोमबार र मंगलबार हुने युए विरूद्धको T20 सिरिजका लागि नेपाली टीमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यो सिरिज नेपालमा अन्तर्राष्ट्रिय रात्रिकालीन क्रिकेटमा पहिलो रहेको छ। सन्तोष यादवले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा मौका पाएका छन्। घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्ने सन्तोषले यसअघि उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेको भए पनि सिनियर राष्ट्रिय टोलीमा भने पहिलो पटक मौका पाएका हुन्। अर्जुन साउत तीव्र गतिका बलर हेमन्त धामीले लामो समयपछि राष्ट्रिय टीममा मौका पाएका छन्।
अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका थोरै तथा बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.2 न्यूनतम 17.6, काठमाडौँको अधिकतम 27.5 न्यूनतम 17.4, पोखराको अधिकतम 28.1 न्यूनतम 19, वर्षा 5.7 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 34.8 न्यूनतम 15.5, दिपायलको अधिकतम 37.8 न्यूनतम 15.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाका 10 र 2 संयुक्त गरी 12 संसदीय समितिका सभापति निर्वाचित। रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न नगराउन श्रम मन्त्रालयको आग्रह। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स हस्तान्तरणको व्यवस्था कार्यान्वयन। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिन विदा दिइने। अमेरिका र इरान बीच भएको युद्ध विरामको बाँकी अवधिभर होर्मुज जलडमरू पूर्ण रूपमा खुल्ला गर्ने इरानको घोषणा। र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधि उचाल्न सफल, फाइनलमा सुदूरपश्चिम प्रदेश 5 विकेटले पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।